ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदना व नबीना व हबीबना وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم وقال تعالى إنا نحن نزلنا الذكر وإنا له لحافظون وقال النبي صلى الله تعالى عليه وسلم خيركم من تعلم القرآن وعلمه وقال النبي صلى الله تعالى عليه وسلم لا حسد الا في اثنين رجل اتاه الله الكتاب فهو يقوم به انا الليل وانا النهار ورجل اتاه الله المال فهو ينفق منه انا الليل وانا النهار وقال النبي صلى الله تعالى عليه وسلم إن لله أهلين من الناس قالوا من هم يا قال أهل القرآن هم أهل الله وخاصته أو كما قال عليه الصلاة والسلام میرے قابل احترام حضرات علماء کرام مہمانان اعزام اور عزیز طلبہ آج کی یہ مجلس یہاں جن طلبہ نے حفظ قرآن اور روایت حفظ اور سبع عشرہ کی تکمیل کی ہے ان کے اعزاز کے لیے منعقد کی گئی تھی۔ یہ اپنا آخری سبق اپنے اساتذہ اپنے مربیوں اور اپنے بہی خواہوں کے سامنے سنائیں اور اس طرح ان کا اعزاز ہو۔ مقصد انعقاد مجلس کا جو تھا وہ بحمد اللہ بحسن وجوب حاصل ہو چکا ہے۔ ایسے موقع پر مجلس کی مناسبت سے کچھ باتیں قرآن و حدیث کی بھی پیش کی جاتی ہیں اور دعا کا بھی اہتمام کیا جاتا ہے۔ اسی غرض کے لیے مجھے آپ کے سامنے بٹھایا گیا، لیکن میں اپنی کمزوری اور ضعف کی وجہ سے زیادہ وقت آپ کے سامنے بول نہیں پاؤں گا۔ مختصر وقت میں اللہ تبارک و تعالی جو کچھ کہلوائیں گے وہ آپ کے سامنے پیش کرتا ہوں۔ اللہ تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کو قرآن پاک عطا فرمایا۔ یہ دراصل ایک معجزہ تھا جو اللہ تبارک و تعالیٰ نے آپ کو عطا فرمایا ہے۔ خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنے اس ارشاد میں جو بخاری شریف کے اندر ہے اس کی طرف اشارہ فرمایا ہے، ما من الانبیاء نبی الا اعطی ما مثلہ آمن علیہ البشر، ہر نبی کو اللہ تبارک و تعالیٰ کی طرف سے کچھ ایسی چیز علامت نشانی کے طور پر دی جاتی ہے ان کی نبوت اور رسالت کے لیے، جس کو دیکھ کر کے لوگ ان کے اوپر ایمان لائیں۔ وَإِنَّمَا كَانَ الَّذِي أُوتِيَ وَحْيًا أَوْحَاهُ اللَّهُ عَلَيْهِ، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ کی طرف سے مجھے میری نبوت و رسالت کی علامت و نشانی کے طور پر جو چیز دی گئی ہے, جو معجزہ, وہ ایک وحی ہے جو اللہ تعالیٰ نے میری طرف بھیجی, یعنی قرآن پاک. فارجو ان اکون اکثر ہوں تابعا یوم القیامہ, مجھے اللہ تبارک و تعالیٰ کی ذات سے یہ امید ہے کہ قیامت کے روز میں تمام نبیوں کے مقابلے میں سب سے زیادہ پیروکاروں والا ہوں گا, یعنی میرے اوپر ایمان لانے والوں کی تعداد دیگر حضرات انبیاء علیہم الصلوۃ والسلام پر ایمان لانے والوں کے مقابلے میں زیادہ ہوگی. اور وجہ بھی اس کی یہی ہے, دیگر حضرات انبیاء علیہم الصلوۃ والسلام کو جو معجزے دیے گئے تھے وہ ان کی زندگیوں تک محدود رہے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو بھی اللہ تبارک و تعالیٰ نے بہت سارے معجزے عطا فرمائے. سیرت نگاروں نے اپنی کتابوں میں مستقل باب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے معجزات کو بیان کرنے کے لیے قائم کیا ہے. لیکن ایک معجزہ قرآن پاک کی شکل میں جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو دیا گیا, وہ ایک ایسا معجزہ ہے جو رہتی دنیا تک باقی رہے گا. دوسرے معجزات تو آپ صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ ختم ہو گئے, لیکن یہ قرآن ایک ایسا معجزہ ہے جو آپ کے بعد بھی موجود ہے اور آئندہ قیامت تک باقی رہے گا. اسی کا نتیجہ یہ ہوگا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر ایمان لانے والوں کی تعداد دوسرے حضرات انبیاء علیہ الصلوۃ والسلام پر ایمان لانے والوں کے مقابلے میں زیادہ ہوگی. اسی کو حضور فرماتے ہیں فارجو ان اکون اکثر ہوں تابعا یوم القیامہ. چنانچہ ترمذی شریف کی روایت میں ہے کہ میدان حشر میں جنتیوں کی 120 صفیں لگیں گی, جن میں سے 80 یعنی 2/3 صفیں یہ امت محمدیہ کی ہوں گی. اس سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر ایمان لانے والوں کی تعداد کا دوسرے حضرات انبیاء علیہ الصلوۃ والسلام کے مقابلے میں زیادہ ہونا واضح ہے. بہرحال یہ قرآن پاک کی شکل میں جو معجزہ اللہ تبارک و تعالیٰ کی طرف سے آپ کو عطا فرمایا گیا, وہ ایک ایسا معجزہ ہے کہ اس نے اپنے زمانے میں جب اس کا نزول ہوا, چونکہ اس وقت عرب کے اندر فساد و بلاغت کا دور دورہ تھا, اہل عرب اپنی زبان دانی کے اوپر بڑا فخر کیا کرتے تھے, بلکہ اپنے اسی فخر اور غرور کی وجہ سے وہ دوسرے لوگوں کو اجمی سے تعبیر کرتے تھے. اجم یعنی گونگا, گویا بولنے والے اگر دنیا میں ہیں تو یہی ہیں. اور کمال کی بات تو یہ ہے کہ وہ دوسری زبان کوئی آدمی اگر بولتا تھا تو اس کے لیے لفظ نطق استعمال نہیں کرتے تھے, بلکہ رتن بالفارسیہ. چنانچہ ایک موقع پر حدیث میں آتا ہے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو ایک کسی لشکر کا امیر بنایا گیا تھا اور عجم کے علاقے میں وہ تھے, وہاں ان لوگوں سے آپ نے فارسی میں بات کی تو اس کو ذکر کیا گیا ہے رتن بالفارسیہ. تو رتن یرتنوں کا معنی ہے بکواس کرنا, آدمی سونے کی حالت میں جو بڑبڑاہٹ کرتا ہے نا, اس کو عربی میں رتن یرتنوں سے تعبیر کرتے ہیں. گویا ان کے نزدیک عربی زبان کے علاوہ دوسری زبانیں اس قابل بھی نہیں تھی کہ ان کو نطق سے تعبیر کیا جائے, یہ تو ان کے غرور اور فخر کا عالم تھا. ایسے زمانے میں اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو مبعوث فرمایا اور آپ پر قرآن پاک نازل کیا. ایک ایسی کتاب تھی, ایسا کلام تھا کہ اہل عرب اس جیسا کلام لانے سے اور پیش کرنے سے عاجز ہو گئے. कुरान में बाकायदा उनको चैलेंज किया गया कि ऐसा ऐसी किताब लाओ, ऐसी जो है 10 सूरतें लाओ, ऐसी एक सूरत लाओ, इतनी आयतें लाओ। वो लोग उस चैलेंज को कबूल नहीं कर सके और अपना उनका गोया इज्जत जाहिर हुआ। इस तरह अल्लाह तबारक व तआला ने कुरान पाक की शान एजाज को इनके सामने वाजह फरमा दिया। यही वो मौजजा था जिसने उन लोगों को लाजवाब कर दिया। और उसी को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं, वइन्नमा काना अल्लज़ी उतीतु वहयन अवहाहुल्लाहु इलैया, मुझे अल्लाह की तरफ से बतौर मौजजा जो चीज अता की गई वो एक वही है जो अल्लाह की तरफ से मेरे ऊपर भेजी गई, यानी कुरान पाक। हर नबी को अपने जमाने के एतबार से अल्लाह ताला ने मौजजात दिए। वही मामिन अलंबिया नबीयुन इल्ला औतिया मा मिस्लुहु अमल अलिल बशर, ऐसी अलामत, ऐसी निशानियां, ऐसी चीजें कि उस जमाने के एतबार से लोग उसको देखकर उनकी नबुवत और रिसालत को तस्लीम करें, ईमान लाएं। और हर जमाने में उसके मुताबिक नबियों को मौजजात से नवाजा गया। सैयदना हजरत मूसा अला नबीना वाली सलात वसलाम को अल्लाह तबारक व तआला ने जो असा और यद बैजा वाला मौजजा अता फरमाया था, जब असा और लकड़ी को जमीन पर डालते थे और वो सांप की शक्ल इख्तियार कर लेती थी, क्योंकि हजरत मूसा अला नबीना वाली सलात वसलाम की बासत एक ऐसे ज़माने में हुई कि उस दौर के अंदर सहर और जादू का दौर दौरा था। बाकायदा एक फन की हैसियत से सहर को और जादू को इतनी तरक्की दी गई थी कि किसी ज़माने में वो उतनी तरक्की पाया हुआ नहीं था। ऐसे ज़माने में अल्लाह तबारक तआला ने हजरत मूसा अला नबीना वाली सलात वसलाम को ऐसा मौजज़ा अता फरमा दिया कि उसके सामने सारे जादूगर जो हैं लाजवाब हो गए, बेबस हो गए। चुनांचे जिस वक्त फिरौन ने हजरत मूसा अला नबीना वाली सलात वसलाम से उनकी नबूवत की अलामत के तौर पर मुतालबा किया कि तुम अल्लाह के भेजे हुए हो, उसकी क्या दलील, और हजरत मूसा अला नबीना वाली सलात वसलाम ने लाठी को जमीन पर डाला और उसने सांप की शक्ल इख्तियार की, तो फिरौन फौरन ये बोल उठा, ये तो जादूगर मालूम होते हैं कि लाठी जमीन पर डाली और उस लाठी ने सांप की शक्ल इख्तियार कर ली। ठीक है, हम अपने मुल्क के मुख्तलिफ कोनों से, इलाकों से जादूगरों को बुलवा कर इनका मुकाबला कराते हैं। चनांचे उसने बाकायदा अपने उसी हुकूमत के जोर से बड़े बड़े जादूगरों को मतलब तलब किया, बुलाया और उनसे कहा कि तुमको इनका मुकाबला करना है। और बाकायदा एक दिन मुकर्रर हुआ, तमाम लोगों में ऐलान हुआ, लोग जमा हुए और जब हजरत मूसा अला नबीना वालसलाम के मुकाबले पर जादूगर आए, एक चीज़ और भी लिखी है लोगों ने कि उन जादूगरों को ये बताया गया था कि ये बहुत बड़े जादूगर हैं, उन्होंने ये देख करके कि कौन है वो, उनका हजरत मूसा अला नबीना वालसलाम के लिबास को देखकर उन्होंने भी मुकाबले के लिए जब मैदान में आए तो अपना लिबास भी उनके जैसा बनवाया। इस मौके पर कोई हम लोगों के लिए बड़ी इबरत है, लिखा है मुफस्सिरीन ने कि अल्लाह ताला ने उनको जो हिदायत अता फरमाई, गोया उन्होंने अपनी शक्ल और शबाहत, अपनी वजा और कता अल्लाह के नबी हजरत मूसा अला नबीना वाली सलात वसलाम जैसी बनाई, तो अल्लाह को उन पर प्यार आ गया। और अल्लाह ताला ने, हालांकि वो तो आए थे मुकाबले के वास्ते, लेकिन अल्लाह ताला ने उनको हिदायत से नवाज कर ईमान की दौलत से मालामाल फरमाया। हम लोगों के लिए बड़ी इबरत है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीके हमारे सामने मौजूद हैं, पर हम उन तरीकों को छोड़कर गैरों के और दुश्मनान इस्लाम के और फुसाक और फुज्जार के तरीकों को बड़ी गया रग़बत के साथ, बड़े शौक से इख्तियार करते हैं। यह हम लोगों के लिए बड़ी इबरत का मकाम है। खैर, बहरहाल मुकाबला जब तय हुआ और वो जादूगर मुकाबले पर आए, उन्होंने हजरत मूसा अला नबीना अलैहिस्सलाम से कहा, क्या तुम डाल तुम अपने पहले ही दिखला दो या हम हजरत मूसा ने कहा तुम अपना ये दिखला। उन्होंने जो है अपनी रस्सियां और लकड़ियां जिसको लेकर के आए थे उनको बाकायदा वहां डाला मैदान के अंदर, अपने जादू के जोर से लोगों को ऐसा नजर आने लगा कि ये सांप हैं और वो रेंग रहे हैं, चल रहे हैं। यह मंजर देखकर हजरत मूसा अला नबीना अलैहिस्सलाम को दिल में एक अंदेशा लाई हुआ, फौज सफी नफसी खीफतन मूसा, हजरत मूसा ने खौफ महसूस किया। खौफ क्या महसूस किया? खौफ ये महसूस किया कि हजरत मूसा ने सोचा कि अल्लाह ताला ने मेरी नबूवत की अलामत और निशानी और दलील के तौर पर मुझे जो चीज अता फरमाई है वो ये है कि ये असा है, उसको मैं डालता हूं और वो सांप की शक्ल इख्तियार कर जाता है। इन लोगों ने भी लकड़ियां और रस्सियां डाली और उन्होंने भी सांप की शक्ल इख्तियार कर ली। अब अगर उनके मुकाबले में मैं अपनी अपने असा को डालूंगा और वो सांप की शक्ल इख्तियार करेगा तो लोगों को कैसे पता चलेगा कि मैं अल्लाह का नबी हूं और ये जादूगर है? देखने के एतबार से तो दोनों चीजें एक ही है ना। आवाम को क्या पता, आवाम कैसे महसूस कर पाएंगे कि इन्होंने जो कुछ किया है वो जादू है और हजरत मूसा अला नबीना अलैहिस्सलाम जो पेश करने जा रहे हैं वो क्या है? मौजिजा है। ये सोचकर हजरत मूसा को दिल में खौफ सा महसूस हुआ कि अब मेरी सदाकत कैसे जाहिर होगी। उस पर अल्लाह तआला की तरफ से हजरत मूसा अला नबीना अलैहिस्सलाम को इत्मीनान दिलाया गया कि आप बेखौफ अपनी लकड़ी को डाल तो दीजिए, घबराइए नहीं। चनांचे हजरत मूसा अला नबीना अलैहिस्सलाम ने जहां अपने असा को नीचे डाला और उसने सांप की शक्ल इख्तियार की, इतना ही नहीं बल्कि उन तमाम सांपों को जो उन जादूगरों ने अपनी रस्सियों और लकड़ियों के जरिए से बनाए थे उनको इसने निगल लिया। ये मंजर जब जादूगरों ने देखा तो जादूगर समझ गए कि ये जादू नहीं है, क्योंकि वो अहले फन थे, अहले फन थे और साहेब फन होता है ना, वो खूब जानता है कि ये क्या है ये क्या है, फर्क करता है। तो उन जादूगरों ने फौरन महसूस कर लिया कि ये इन्होंने जो चीज डाली वो जादू नहीं है। फिरौन भले हमको अब तक ये सुझाता रहा और हमारे दिमाग में ये डालता रहा कि ये बड़े जादूगर हैं, ये जादू नहीं है, ये कोई और चीज है। चनांचे उसी की वजह से वो लोग ईमान ले आए और सदा में गिर पड़े और ईमान कबूल कर लिया। हकीकत तो ये है कि अरबाब फन जिसको तस्लीम करें ना वो है असल। हमारे हजरत शेख नवर अल्लाह मरकदा हजरत माना मोहम्मद जकरिया साहब नवर अल्लाह मरकदा मजलिस में कभी कोई वाकया बयान करते थे कि एक नाई था, हजामत बनाया करता था बादशाह सलामत की। और ये बादशाह लोग और ये बड़े लोग जो हैं उनकी आदत होती कि इन तरह इनके खुद्दाम जो होते हैं उनके मिजाज के मुताबिक उनके अपने दर्जे से उतर उनके साथ उतर करके बात करते हैं। तो हजामत के दौरान बादशाह सलामत उनसे भी बात करके उनकी तारीफ करते थे, माशाल्लाह तुम तो बहुत अच्छा जानते हो और तुम्हारा ये फन बड़ा, तुम अपने फन के माहिर मालूम होते हो। ये बादशाह उनकी उसकी दिलजोई के लिए हौसला अफजाई के लिए ऐसी बातें करता रहता था। वो नाई अपने घर आकर के अपनी बीवी को अपनी बड़ाई जतलाने के लिए कहा करता था, देखो बादशाह सलामत जो है वो मेरे फन का कायल है और कहता है कि देख ऐसी हजामत कोई और नहीं बना सकता, तुम ही बनाते हो। बीवी यही दवा में कहा, बादशाह क्या जाने, दो हजाम अगर यूं कह दें कि तू हकीकत में माहिर है तब बात है। भाई किसी आलिम की बड़ाई तो उस वक्त मालूम होगी जब उलमा उसको तस्लीम करते हो। अवाम अगर कितनी तारीफ करें तो उलमा यही कहेंगे कि अवाम की तारीफ से कुछ भी नहीं। तो कहने का हासिल यह है कि हजरत मूसा अला नबीना अलैहिस्सलाम ने जब वो लाठी डाली और उसने सांप की शक्ल इख्तियार करके उनको निगल लिया तो ये जादूगर समझ गए ये जादू नहीं है, ये कोई और चीज है, और इसीलिए वो ईमान ले आए। अब फिरौन ने तो देखा कि मेरा दांव जो है वो नाकाम हो रहा है, उसने पैतरा बदल करके उन जादूगरों को जो ईमान लाए थे उनको फांसी की धमकी दी। लेकिन बहरहाल ईमान उनके दिलों में उतर चुका था, इसलिए उन्होंने जवाब में यूं कहा, फकद मान तकाल इन्नमा तकदी हाजिल हयात दुनिया, कि तू जो करना चाहे कर ले, क्या करेगा, इस दुनिया की जिंदगी के एतबार से बहुत बहुत तो फांसी दे देगा, और तेरे हाथ में है क्या। तो हकीकत तो यह है कि अल्लाह ताला ने हर नबी को अपने ज़माने में ऐसे मौजूदत, ईसा अल्लाह नबीना वालसलाम का ज़माना वो था कि फन तिब अपने उरूज पर था, ये सुकरात और बकरात और जालीलोस और ये सब जितने बड़े बड़े अतिबा हैं ना, वो उसी ज़माने की पैदावार है, हजरत ईसा अला नबियाना वालसलाम के ज़माने की। ऐसे ज़माने में जब अल्लाह ताला ने हजरत ईसा को भेजा तो उनको मौजज़ा भी उसी के मुनासिब अता फरमाया। तुरंत से वो जब हाथ फेर देते थे तो उसकी वजह से जो है वो अंधा बीना हो जाता था, और जो जिसको बरसा होता था वो बरसा एकदम ठीक। क्यों, ये उस ज़माने में तिब की इतनी तरक्की के बावजूद ये दो बीमारियां ऐसी थी और आज भी हैं कि जो है तिब उसका कोई इलाज तलाश कर सकी नहीं है, आज भी कोई भी इस बीमारी का कोई इलाज नहीं है। तो उस ज़माने में भी है, तो अल्लाह ताला ने हजरत ईसा अला नबियाना अलैहिस्सलाम को ऐसा मौजज़ा दिया कि वह हाथ फिरा दें और वो अंधा बीना हो जाए और बरस की बीमारी ठीक हो जाए। और फिर वो चिड़िया वगैरह को तो फूंक मार करके उड़ा दिया करते थे, दान डाल दिया करते थे। तो बहरहाल उनको जो मौजज़ा अल्लाह ने दिया उसी के मुनासिब, इसी तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बासत अरबों में जिस ज़माने में हुई उसमें उस दौर के अंदर फसाहत व बलागत का बड़ा गलगला था। अल्लाह ताला ने आप पर जो किताब नाजिल फरमाई वह ऐसी जिसने उन सब को लाजवाब कर दिया। इसी को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि ये एक मौजज़ा है मेरी नबूवत और रिसालत की अलामत के तौर पर जो अल्लाह ने मुझे अता फरमाया। तो हकीकत तो यह है कि कुरान की ये शान एजाज जो है वह आज भी मौजूद है, और आज भी कुरान के अंदर अल्लाह ने ऐसी तासीर रखी है कि गैरों के सामने उसको पढ़ा जाता है तो वो कितने ही बड़े मुनकिर क्यों ना हो उन पर वो अपना असर करता है। हज़रत मौलाना अब्दुल्ला साहब ने एक मरतबा मौलाना अब्दुल क़ादिर आज़ाद जो लाहौर की जामे मस्जिद के इमाम थे उनके हवाले से वाकया सुनाया था कि जमाल अब्दुल नासिर के दौरे सदारत के अंदर जो लोग पुराने हैं वाकिफ़ हैं सियासत से वो जानते हैं, एक दौर था जहाँ उस ज़माने में इधर या हिंदुस्तान में जवाहरलाल नेहरू, उधर जो है मिस्र के अंदर जमाल अब्दुल नासिर, और उधर यूगोस्लाविया में मार्शल टीटो, ये इन लोगों की खास गया एक जोड़ी थी, और उनका ताल्लुक ख़ास तौर पर रूस के साथ था। और एक दौर रहा है कि रूस और अमेरिका जो है दोनों बड़ी ताकतें समझी जाती थी और जो है एक दूसरे के मद्दे मुकाबिल, और उसी रूस के अंदर सदारत के ओहदे के ऊपर ये निकिता क्रुश्चोव जब जो कुर्सी नशीन हुआ है तो ये वो दौर था कि गोया अमली एतबार से रूस को अमेरिका के ऊपर फौकियत थी, लोग उसको उस ज़माने में उसको ज़्यादा कवि समझते थे। ये तो बाद में अमेरिका ने ये जो हालात आए और उसने जो है वो रूस ने अफ़गानिस्तान के अंदर दखल अंदाजी की और ईमान के मुकाबले में अल्लाह ताला ने उसको नाकाम कर दिया। बहरहाल अमेरिका ने फ़ायदा उठाया अपनी सियासत से उससे। खैर बहरहाल उस मौके पर ये खुशचोक जो था ना बड़ा ज़बरदस्त आदमी था, बड़ा बारौक, वहाँ यूरो की जनरल असम्बली में एक मरतबा बयान देते हुए अमेरिका के खिलाफ उसने अपना जूता बताया अमेरिका को, इतना वो समझा जाता था ताकतवर। तो वो एक मरतबा उसका दौरा हुआ मिस्र का, और मिस्र के दौरे के मौके पर जो एक मजलिस में वहाँ कारी अब्दुल बासित अब्दुल समद अब्दुल बासित عبدالباسط عبدالسمد جو تھے بڑے مشہور قاری تھے مصر کے, تو جمال عبد الناصر نے یہ خرشچو بھی بیٹھا ہوا تھا, قاری صاحب کو اشارہ کر دیا اور قاری صاحب نے تلاوت کی. جو تلاوت شروع کی ہے تو دیکھنے والوں نے بتلایا کہ خرشچو کی آنکھوں سے آنسو بہ رہے تھے, حالانکہ وہ تو کمیونسٹ تھا, منکر خدا تھا, انکار کرنے والا, اللہ کی گویا الوہیت کا تسلیم کرنے والا نہیں, لیکن اس پر قرآن کی تلاوت کا اتنا اثر کہ وہ پوری مجلس میں روتا رہا. بہرحال اللہ تعالیٰ نے قرآن کے اندر ایسی تاثیر ہے, اور آج بھی اسلام کی دعوت دیتے ہوئے اگر اس کو تلاوت کیا جائے تو اس سے جو ہے سننے والوں کے اوپر اثر پڑتا ہے وہ دوسری کسی چیز سے اتنا نہیں پڑتا. اللہ تعالیٰ نے قرآن پاک کو بطور معجزہ نبی کریم صلی اللہ علیہ وسلم کو عطا فرمایا, اور آپ نے باقاعدہ اس کی تعلیم دی امت کو. آپ کو اللہ تعالیٰ نے جن مقاصد کو بروئے کار لانے کے لیے مبعوث فرمایا تھا, کہ حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام کی دعا جو ابھی میں نے آپ کے سامنے تلاوت کی تھی, ربنا وبعث رسولا منہم یتلو علیہم آیاتی, کہ تیری کتاب کی آیتوں کو لوگوں کے سامنے تلاوت کریں. حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ فرماتے ہیں تلاوت آیات کا مطلب یہ ہے کہ قرآن پاک کے الفاظ کی لوگوں کو تعلیم دیں. کہ ہمارے مدارس کے اندر تین شعبے ہیں, شعبہ ناظرہ, شعبہ حفظ اور شعبہ تجوید و قرآن. یہ تین شعبے وہ ہیں جن میں قرآن کے الفاظ پر محنت کی جاتی ہے. یہ نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے جن مقاصد کے لیے دنیا میں بھیجا تھا ان میں اولین مقصد تلاوت آیات یعنی قرآن پاک کے الفاظ کی تعلیم دینا, وہ گویا ان تینوں شعبوں سے وہی مقصد حاصل ہوتا ہے. اس وقت ہمارے سامنے طلبا نے جو ہے تکمیل حفظ کرنے والوں نے وہ قرآن مکمل کیا, وہ شعبہ حفظہ سے تعلق رکھتے ہیں, اور حفظ اور سبا والوں نے جو مکمل کیا ان کا تعلق شعبہ تجوید و قراءت سے ہے. گویا اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کی بعثت جن عظیم مقاصد کے لیے فرمائی تھی ان میں جو اولین مقصد ہے قرآن پاک کے الفاظ کی تعلیم, وہ اس طرح گویا ہمارے مدارس اس ذمہ داری کو اس فریضے کو اس طرح ادا کر رہے ہیں. اللہ تعالیٰ اس کو قبول فرمائے, اور یہ سلسلے جو ہیں برابر نبی کریم صلی اللہ علیہ وسلم کے زمانے سے چل رہے ہیں, اور اللہ تعالیٰ نے اپنی کتاب کی حفاظت کا جو وعدہ فرمایا ہے اللہ نے اس کا قدرتی نظام ایسا بنایا کہ دنیا میں ہر خطے میں ہر زمانے میں اور دنیا کے ہر خطے میں اللہ تعالیٰ نے ایسے لوگ پیدا فرمائے جنہوں نے اپنے آپ کو قرآن کی خدمت کے لیے وقف کر دیا. کہ ہمارے مدرسوں میں درجات حفظ میں درجات تجوید میں جو قراء حفاظ اور ہر جگہ, خالی یہیں کوئی خصوصیت نہیں ہے, ہندوستان ہو یا پھر پاک ہو یا بنگلہ دیش ہو یا دنیا میں آج تو امریکہ جیسا, امریکہ جو مادیت کا عالم بردار ہے وہاں بھی یہ سلسلے باقاعدہ جاری ہیں. وہاں بھی اللہ کے ایسے بندے ہیں جنہوں نے اپنے آپ کو قرآن کی خدمت کے لیے وقف کر دیا, ان کی زندگیاں اسی میں گویا پوری ہو رہی ہیں. یہ بہت بڑی سعادت کی بات ہے. اس کو میں آپ سے عرض کروں گا, اساتذہ سے بھی طلباء سے بھی, یہ اللہ نے ایک بہت بڑی سعادت ہے جو ہمیں عطا فرمائی ہے کہ اپنی کتاب کے ساتھ ہم کو جوڑا, اور اس کی خدمت میں اس کی حفاظت کا ایک نظام قدرت کی طرف سے جو قائم کیا گیا ہے. حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ ساری دنیا کے لوگ مل کر جنرل میٹنگ بلاتے اور کوئی نظام بناتے قرآن کی حفاظت کے لیے, تو بھی ایسا مضبوط نظام نہ بنتا جو اللہ تعالیٰ نے اپنی قدرت سے قائم کیا ہے. ہر جگہ ایسا معلوم ہوتا ہے کسی نے ان کو آ کے بٹھایا ہے, اللہ نے بٹھایا کہ نہیں. اس لیے حقیقت تو یہ ہے کہ یہ بہت بڑی سعادت ہے جو اللہ نے ہمیں عطا فرمائی ہے, ہمیں اس کی قدر کرنی چاہیے. اور جہاں اللہ نے ظاہری طور پر ہمیں جوڑا ہے ہم اپنے قلوب کو بھی اور جو ہے اپنے اذہان کو بھی اس کے ساتھ जोड़ें और गोया कुरान पाक को अपनी जिंदगियों के अंदर उतारें। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सीरत क्या है? कुरान। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अखलाक के मुतालिक हजरत आयशा रजी अल्लाह ताला अन्हा से पूछा गया, उन्होंने जवाब में यही फरमाया था, काना खुल्कु अल कुरान। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के अखलाक क्या? कुरान। कुरान गोया एक किताबी शक्ल में है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात बाबरका कुरान का एक अमली नमूना थी। इसलिए हमें चाहिए कि सीरत को अपनी ज़िंदगियों में जो है अपनाएँ और अपनी ज़िंदगियाँ भी कुरान के मुताबिक बनाएँ। इस वक्त जो हकीकी बरकात हैं जो हासिल नहीं हो रहे हैं, इसकी बड़ी वजह यही है कि हमने अमल की तरफ और सीरत और सुन्नत की पैरवी और इत्तिबा की तरफ जो तवज्जो देनी चाहिए थी, उससे हम अपने आप को गफलत बरत रहे हैं। ज़रूरत है कि इसका भी अहतमाम हो। हमारे मदरसों में इसके लिए बाकायदा तलबा को जो है तरगीब दी जाए, उनका उनकी हर चीज़ सुन्नत के मुताबिक हो, वज़ाकता भी और उनका उठना बैठना उनकी हर चीज़ सुन्नत के मुताबिक, उसके बाकायदा तलबा के अंदर उसके लिए मुजाकरे हों और हर चीज़ में उसका अहतमाम हो, तो इंशाअल्लाह ये हमारे मदारिस की इफादियत और उसकी बरकत जो है उसको चार चांद लग जाएंगे। आजकल मुसीबत ये आ गई कि जिम्मेदारों की तरफ से भी इस सिलसिले में जो तवज्जो होनी चाहिए, असातिज़ा को भी चाहिए, असातिज़ा ख़ास तौर पर, क्योंकि जिम्मेदारी असातिज़ा की है, खाली तालीम की नहीं, तरबियत की भी। जो मुंतज़िमीन हैं वो तो दौरे हाजिर के अतबार से दूसरी इंतज़ामी चीज़ें इतनी हैं, वो बेचारे उसमें ऐसे खपे हुए हैं, मशगूल हैं कि उनको तलबा की तरबियत के लिए को अलग से वक्त मिलता नहीं। मुदर्रिसीन को चाहिए कि वो अपने आप को तालीम के साथ साथ तरबियत के लिए भी वक्फ करते हुए उसकी तरफ तवज्जो करें और ये सारी चीज़ें हमारे मदारिस के अंदर आम हो। आजकल तो ये हो गया नऊज़ु बिल्लाह के कोई आदमी अगर कोई बच्चा सुन्नत की पैरवी करता है तो नक्कू बन जाता है, दूसरे तलबा उसको सताते हैं, बड़ा सूफी बन गया, ओ बड़ा बुजुर्ग बन गया। और तलबा तो तलबा, असातिज़ा तक सबक में उस्ताद उस पर तानो तशनी करते हैं, टॉन्टिंग करते हैं। मैं कहता हूँ कि भाई सुन्नत की पैरवी पर अगर हमारे मदरसों के अंदर ये इस तरह के ताने सुनने पड़े तो फिर ये मदरसे बाकी रह सकते हैं? नहीं रहेंगे। ऐसा यहाँ तो जो लोग सुन्नत की पैरवी करने वाले हों उनका एजाज़ व इकराम ऐसा हो कि वो हाथों हाथ उठाए जाए, उसके बजाय उनके साथ दूसरा सलूक किया जाता है। बाद जगह पर तो इतनी ज्यादती होती है कि वो बेचारे मदरसा छोड़ने पर मजबूर हो जाते हैं। ये चीज़ें हम लोगों के लिए, असातिज़ा के लिए, मुंतज़िमीन के लिए काबिले गौर हैं, इसकी तरफ तवज्जो करने की ज़रूरत है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए। मैं इस मजलिस के इनेकाद पर और इन बच्चों ने जो तकमील की यह मुख्तलिफ शोबों की नस्बत से, उस पर मुबारकबाद पेश करता हूँ तलबा को और उनके असातिज़ा को, मुंतज़िमीन को और इन तलबा के औलिया को भी। और हम सब के लिए खुशी का मौका है, अल्लाह ताला इन सिलसिलों से ज़िंदगी के आखिरी लम्हे तक हमको जोड़े रखे। दुआ कर लीजिए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा वबिहम्दिक वतबारक इस्मुक وتعالى جدك ولا إله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر تو ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے تو ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما. ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی تو اپنے خزانہ غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. ہماری روزیوں میں برکت و وسعت عطا فرما. اے اللہ ہماری اولادوں کو اور تمام طلبہ کو عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا لے. اے اللہ آج کی اس مجلس میں جن طلباء نے اے اللہ قرآن پاک کی تکمیل کی ہے حفظ کی بھی اور تجوید و قرآت کی بھی اے اللہ ان کو بے انتہا قبول فرما. جس طرح ان کے سینوں میں قرآن پاک کو محفوظ فرمایا اے اللہ قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما. قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما. قرآنی اخلاق فاضلہ سے ان کو آراستہ فرما. رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی توفیق و سعادت عطا فرما. اے اللہ حفظ کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں ان وعدوں کو ان طلباء ان کے والدین ان کے اساتذہ ان کے مربیوں ان کے اہل خاندان کے حق میں پورا فرما. جنہوں نے بھی اپنی اولاد کو حفظ میں لگا رکھا ہے اے اللہ ان کے لیے حفظ کی تکمیل کو آسان فرما. اے اللہ اس جامعہ رشیدیہ کو ہر نوع کی ترقیات سے مالا مال فرما. اس کے علمی اخلاقی انتظامی تعلیمی تربیتی اصلاحی معیار کو بلند سے بلند تر فرما. اس کے قائم کرنے والوں چلانے والوں پڑھانے والوں پڑھنے والوں تعاون کرنے والوں تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما. ہر قسم کے شرور فتن آفات بلیات مکارے سے اس کی پورے پوری حفاظت فرما. اس کی ضروریات کی کفالت فرما. اللہ مسجد کے اس تعمیری سلسلے کو اللہ جلد از جلد عافیت و سہولت کے ساتھ پائے تکمیل تک پہنچا دے. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. مقروضوں کے قرضوں کے ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما. مقدمات میں محفوظوں کو بری فرما. اے اللہ بے گھروں کو گھر عطا فرما. بے سہاراؤں کو سہارا عطا فرما. بے روزگاروں کو روزگار عطا فرما. بے اولادوں کو اولاد عطا فرما. اے اللہ جن کی اولادیں نافرمان ہیں ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما. جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما. جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پوری پوری حفاظت فرما. اللہ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اس کی بھرپور نصرت فرما. ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ تمام مدارس عربیہ مکاتب قرآنیہ مراکز دینیہ خانقاہوں کی مساجد کی تبلیغی اور دینی مراکز کی اور اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول اور پسندیدہ ہے, سب کی حفاظت فرما, کام کرنے والوں کی حفاظت فرما, ان کو اخلاص, استقامت, ہمت اور حوصلہ عطا فرما, ان کے راستے کی رکاوٹوں کو دور فرما, ان کی مشکلات کو آسان فرما, ان کی ضروریات کی کفالت فرما, ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما, اور ان کاموں کو انجام دینے کے لیے ان کے مناسب اسباب و وسائل عطا فرما. اے اللہ, تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ, تکمیل حفظ کی مجلس کی نسبت سے تیرے بندے اے اللہ قرب و جوار دور و دراز سے اس لیے آئے ہیں کہ جو کچھ مانگا جائے گا وہ ملے گا. اے اللہ, سب کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما, آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا جینا کا طائبین فلا تردنا خائبین, ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد وآلہ وصحبہ اجمعین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.